नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2081 साल कार्तिक 27 गते मंगलबार, कार्तिक शुक्ल पक्ष एकादशी तिथि, तदनुसार अक्टोबर नोभेम्बर महिनाको 12 तारीक सन् 2024, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। बाकुमा कोप 29 शुरू शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप 29 सोमबारदेखि अजरबैजानको बाकुमा शुरू भएको छ। अजरबैजानका पारस्थित तथा प्राकृतिक स्रोत सम्बन्धी मुख्तार बाबयवलाई अध्यक्ष चयन गर्दै सम्मेलन शुरू भएको हो। उहाँलाई कोप 28 अध्यक्ष डाक्टर सुल्तान अहमद अल जावेरले पद हस्तान्तरण गर्नुभएको थियो। नयाँ अध्यक्ष मुख्तार बाबयवले सहभागी मुलुकहरूलाई स्वागत गर्दै कोप 29 सफल बनाउन सबैलाई आग्रह गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी विगतका धेरै समझदारीहरू कार्यान्वयनका लागि सबै मुलुकको प्रतिबद्धता आवश्यक रहेकोमा जोड़ दिँदै उहाँले भन्नुभयो, दीर्घकालीन योजना सामूहिक कार्यान्वयनले त्यसलाई सफल पार्न सकिन्छ। विश्वले सामना गरिरहेको जलवायु परिवर्तनको संकटलाई कम गर्न यस सम्मेलनले प्रयास गर्ने उहाँले बताउनुभयो। जलवायु परिवर्तनसँग सम्बन्धित संकटसँग जोड्नका लागि सन् 2030 कम्तीमा वर्षको 24 खर्ब अमेरिकी डलर बराबरको वित्त आवश्यक पर्ने बताइएको छ। विश्वमा प्रतिवर्ष 250 बिलियन डलर बराबरको कार्बन बिक्रीको सम्भावना रहेको भन्ने पेरिस सम्झौता अनुसार अगाडि बढ़न पनि यस सम्मेलनले जोड़ दिनेछ। साथै अराजक बन्दै गएको जलवायु संकटको न्यूनीकरणमा केन्द्रित रहँदै विश्वका मुलुकले कार्बन उत्सर्जन कटौतीका लागि नयाँ पहलबारे सम्मेलनमा छलफल गर्नेछन्। कार्बन उत्सर्जनमा धेरै भूमिका खेल्ने विकसित मुलुकलाई बढ़ी जिम्मेवार बनाउने विषय पनि सम्मेलनको एजेण्डा बन्नेछ। उद्घाटन लगत्तै कोप 29 महत्वपूर्ण सत्र सोमबारदेखि नै शुरू भएको छ। पेरिस सम्झौताका पक्ष राष्ट्र 195 रहेका छन्। कोप 29 सम्मेलनमा अधिकांश मुलुकको उपस्थिति रहेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप 29 सहभागी हुन अजरबैजानको बाकु पुग्नु भएको छ। अजरबैजानको अलियव अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न आउनुभएका त्यहाँका न्यायमन्त्री फरिद अहमदसँग कुराकानीका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले निम्त्याएको टड्कारो चुनौतीको सामना गर्न विश्वमाझ चुनौती थपिएको बताउनुभयो। राष्ट्रपति पौडेलले भन्नुभयो, हिमाल पृथ्वी र मानव समुदायका रक्षाका लागि जलवायु परिवर्तनको समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ। सो अवसरमा राष्ट्रपति पौडेलले विकसित मुलुकले कार्बन उत्सर्जनलाई कम गर्न जलवायु वित्त कोषमा प्रतिबद्धता अनुसारको रकम जम्मा गर्नका लागि सम्मेलनले कड़ा दवाब दिने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्बन उत्सर्जनमा योगदान नगर्ने तर जलवायु परिवर्तनको मार खेपिरहेका अति कम विकसित र विकासशील मुलुकलाई क्षतिपूर्ति बापतको रकम दिलाएर न्याय दिन पहल गर्नु सम्मेलनको अर्को महत्वपूर्ण पाटो रहेको राष्ट्रपति पौडेलले औल्याउनुभयो। बाँकु जाँदै गर्दा विमानमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सोमबार नै कोप 29 उद्घाटन समारोहमा शरीक हुनुभयो। बाकुमा कोप 29 शुरू गोर्खापत्र दैनिकले यो खबर अग्रपृष्ठमा छापेको हो। बाकु जाने कर्मचारीबारे अख्तियारको चासो नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अजरबैजानको बाकुमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको 29 नेपालबाट 3 सहभागी हुनुपर्नेमा 31 मनोनयन भएको विषयलाई लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेको छ। वन तथा वातावरण मन्त्रालयलाई सोमबार पत्र पठाएर अख्तियारले उनीहरूलाई मनोनयन गरेर विदेश पठाउनुको कारण र खर्च विवरण माग गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विवरण मागेको छ। मन्त्रालयका प्रवक्ता सहसचिव बद्री प्रसाद ढुंगानाले भन्नुभयो, सोमबार शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि यूएनएफसीसीसी पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 मंगिर 7 जारी रहनेछ। कोप 29 कुनै पनि भूमिका नभएका कर्मचारी र असम्बन्धित व्यक्तिलाई विज्ञका रूपमा मनोनयन गरेर 30 भन्दा बढ़ीलाई कोप 29 सहभागी गराएपछि मन्त्रालयसँग अख्तियारले चासो राखेको हो। बाकु जाने कर्मचारीबारे अख्तियारको चासो नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ। गरीबले पनि चिकित्सा शिक्षा पाउनु पर्छ शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा प्रधानमन्त्री तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले चिकित्सा शिक्षा गुणस्तरीय र सुलभ हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। प्रतिष्ठानको 13 दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गर्नुभएको हो। चिकित्सा शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले मानिस को जीवन बचाउने चिकित्सा शिक्षामा अति संवेदनशीलता अपनाउन पनि आग्रह गर्नुभयो। चिकित्सा शिक्षाका विविध विधामा मध्यम स्तरीय जनशक्तिदेखि विद्यावारिधिसम्मका डिग्री प्रदान गर्ने विशिष्ट प्रकृतिको स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा आफू गौरवान्वित महसुस भएको उहाँको भनाइ छ। उहाँले नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा गर्दै बीपी प्रतिष्ठानले सम्पादन गरेका अनुकरणीय काम र जनस्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको पनि खुलेर प्रशंसा गर्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, एकै थलोमा अण्डर ग्रेजुएटदेखि स्नातक, स्नातकोत्तर र विद्यावारिधिसम्मको चिकित्सा शिक्षा प्रदान गर्ने नेपालमा यो मात्रै एक स्वास्थ्य विज्ञान प्रतिष्ठान हुनुपर्छ। गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने यस प्रतिष्ठानले देशको पूर्वी क्षेत्र केन्द्रित स्वास्थ्य सेवा सञ्चालन गरी देश र विदेशका विद्यार्थी र बिरामी दुवैलाई आकर्षण गर्न सक्नु वास्तवमा यस प्रतिष्ठानले 3 दशकको अथक मेहनतबाट आर्जन गरेको आकर्षक पूँजी नै रहेको उहाँले बताउनुभयो। गरीबले पनि चिकित्सा शिक्षा पाउनुपर्छ गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा जाने तयारीमा रहेका नेपाली श्रमिकहरू हवाई टिकट अभावले अलपत्र पर्न थालेका छन्। विदामा आएर फर्कन लागेका र नयाँ श्रम स्वीकृति लिएका कामदारहरूले अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूको उडान कटौतीका कारण टिकट पाउन नसक्दा रोजगारदाता मुलुकतर्फ प्रस्थान अनिश्चित बनेको छ। अर्कातिर वायु सेवा कम्पनीले टिकटको मूल्य पनि अस्वाभाविक रूपमा बढ़ाएका छन्। त्रिभुवन विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी राति 10 बजेदेखि बिहान 8 बजेसम्म व्यावसायिक उडानमा रोक लगाएको छ। व्यावसायिक उडानमा दैनिक 10 घण्टाको रोक चैत 18 सम्मका लागि हो। उडान अवधि घटेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान 30% कटौती भएको छ। यही मौकामा वायुसेवा कम्पनीहरूले हवाई भाड़ा बढ़ाएर 13 वर्षसम्म पुर्याएका छन्। यसबाट नेपाली श्रमिकहरूको गन्तव्यमा जाने वा स्वदेश फर्कने खर्च बढ़ेको छ। टिकट काटिसकेका कतिपय यात्रुकै उडान पनि अनिश्चित बनेको छ। काठमाण्डुबाट सबैभन्दा बढ़ी उडान भर्ने मध्येको कतार एयरवेजका एक अधिकारीका अनुसार टिकट काटिसकेका 100 यात्रुको उडान रोकिएको छ। दिनमा 4 उडान गर्न टिकट बेचेको कतार एयरवेजले शुक्रबारदेखि दैनिक 2 उडान मात्र गरिरहेको छ। कतार एयरवेजले दिनमा करिब 1000 यात्रु बोकिरहेको थियो, अहिले 500 झरेको छ। कतार एयरवेजका ती अधिकारीले भने त्यही कारण हरेक दिन 500 हाराहारीको उडान रोकिएको छ। पहिले टिकट काटिसकेका यात्रुलाई समायोजन नगरेसम्म नयाँलाई टिकट दिने अवस्था छैन। श्रमिकलाई गन्तव्य मुलुकको हवाई टिकट पाउने महाभारत कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। विद्युत महसूल बक्यौता 15 दिनभित्र असूल उपर गरिने गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबर हो। सरकारले विद्युत महसूल बक्यौता रकम 15 दिनभित्र असूल उपर गर्ने निर्णय गरेको छ। कार्तिक 25 गते बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सोमबार मन्त्रालयमा मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी गराउनु भएको हो। मन्त्री गुरूङले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको बक्यौता रकम टाइम अफ डे मिटर समेतका आधारमा महसूल निर्धारण तथा असूली सम्बन्धी तत्काल प्रचलित कानून बमोजिम गणना गरी 15 दिनभित्र असूल उपर गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गर्ने गराउने गरी निर्णय गरिएको जानकारी दिनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले विद्युत आपूर्ति बन्द गरिएका उद्योगमा 24 घण्टाभित्र विद्युत लाइन जडान गर्ने व्यवस्था ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मिलाउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसूल सम्बन्धी विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको हुँदा सरकारले विद्युतको लाइन जडान गर्ने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो। विद्युत महसूल बक्यौता 15 दिनभित्र असूल उपर गरिने गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको हो। यता यही प्रसंगलाई नयाँ पत्रिका दैनिकले उद्योगमा लाइन जोड्न प्राधिकरण बोर्डमा सहमति जुट्न मुस्किल, बहुमतबाट निर्णयको तयारी शीर्षकमा खबर बनाएको छ। अरबौं बक्यौता नतिरेपछि विद्युत काटिएका उद्योगमा तत्काल लाइन जोड्ने निर्णय आइतबारको मन्त्री परिषद बैठकले गरेसँगै ऊर्जा मन्त्री दीपक खड्का सोमबारै कार्यान्वयनमा जाने हतारमा हुनुहुन्थ्यो। विद्युत प्राधिकरण संचालक समिति बैठकबाट निर्णय गराएर लाइन जोड्दा प्रक्रिया बमोजिम हुने भएकाले उहाँले सोमबार आकस्मिक रूपमा बैठक पनि राख्नुभयो। तर बैठकका लागि कोरम नपुगेपछि र सहमति जुटाउन नसक्ने भएपछि मन्त्री खड्का अप्ठ्यारोमा पर्नुभयो। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। बागलुङमा जीप दुर्घटना, 5 जनाको मृत्यु, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर छापेको छ। बागलुङको जैमिनी नगरपालिका 7 जैदीमा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका 8 छिस्तीको केवाईबाट सोमबार बिहान जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको G2C9274 नम्बरको पिकअप भ्यान ओडा नम्बर 7 जैदीको हदैवा पाखाको भित्री सड़कमा दुर्घटना हुँदा 5 जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा 1 जना गम्भीर घाइते भएका छन्। दुर्घटनाले छिस्तीको केवाई गाउँ शोकमा डुबेको छ। दुर्घटनामा 5 जना मृतक र 1 जना घाइते छिस्तीको केवाई गाउँका रहेका छन्। दुर्घटनामा मृत्यु हुने 5 जना छिस्ती केवाई गाउँका छन्। दुर्घटनामा जैमिनी नगरपालिका 8 छिस्ती केवाईका 38 वर्षीय महेन्द्र पुन, सोही ठाउँको 20 वर्षीय रश्मि श्रेष, 50 वर्षीय नन्दकली पुन, 17 वर्षीय निरज श्रेष र 75 वर्षीय कुलप्रसाद श्रेषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब परीक्षक डीएसपी विजय यादवले जानकारी दिनुभयो। अन्नपूर्ण पोस्टले यो खबर अग्रपृष्ठमा छापेको छ। E7 भिसा प्रकरण विवाद आएपछि पछि हट्यो सरकार शीर्षकमा कारोबार दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ। मेन पावर कम्पनीलाई संलग्न गराएर E7 भिसा मार्फत नेपाली कामदार कोरिया पठाउने सरकारको तयारीमा विवाद आएपछि यसलाई पुनरावलोकन गरिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले E7 भिसाका विषयमा आएको विवादमा विभिन्न सुझावहरू आइरहेको भन्दै यसलाई पुनरावलोकन गरेर मात्र लागू गर्ने जानकारी दिनुभयो। कारोबार दैनिकले यो खबर अग्रपृष्ठमा छापेको हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार। कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। बढ़ुवा विषयले प्रशासन र कम्प्यूटर अधिकृत बीच द्वन्द शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा सर्वोच्च अदालतबाट गत असोज 2 गते विविध सेवा समूहका कर्मचारीहरूलाई नेपाल प्रशासन सेवा सामान्य प्रशासन राजस्व र लेखा समूहमा स्वत बढ़ुवा गरी समायोजन गर्न निर्देशनात्मक आदेश जारी भएपछि प्रशासन सेवाका अधिकृत विविध सेवाका कम्प्यूटर अधिकृतहरू बीच द्वन्द शुरू भएको छ। यही विषयमा प्रशासन सेवातर्फका कर्मचारीहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धरना दिएका थिए भने सोमबार मुख्य सचिव एक नारायण अर्याललाई ज्ञापन पत्र बुझाएका छन्। लोकसेवा आयोगले गत असोज 24 गते 93 उपसचिव पदमा आन्तरिक बढ़ुवाका लागि आवेदन खुलाएपछि प्रशासन सेवा र विविध सेवाका कम्प्यूटर अधिकृतहरूबीच द्वन्द शुरू भएको हो। सर्वोच्चको फैसला कार्यान्वयन गर्ने हो भने विविध सेवाका कर्मचारी स्वत बढ़ुवा हुने र यसबाट बढ़ुवा पर्खेर बसेका प्रशासन सेवाका कर्मचारी मर्कामा पर्ने कर्मचारीहरूकै भनाइ छ। बढ़ुवा विषयले प्रशासन र कम्प्यूटर अधिकृत बीच द्वन्द नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ। नागरिक दैनिकले नै अग्रपृष्ठमा भक्तपुरमा भवितव्य बढ़ी शीर्षकमा खबर बनाएको छ। देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरमा विभिन्न कारणले दैनिक अकालमा मानिसको मृत्यु हुने गरेको पाइएको छ। भवितव्यबाट दैनिक मानिसको मृत्यु हुने गरेको जिल्ला प्रहरी परिसर भक्तपुरको तथ्याङ्कले देखाएको छ। परिषदले राखेको तथ्याङ्क अनुसार दशैं तिहार र छठ पर्व बीचमा मात्रै जिल्लामा 23 जनाको मृत्यु भएको छ। तीमध्ये 3 जनाको मृत्यु दुर्घटनाबाट भएको छ। यो वर्ष दशैं असोज 17 गतेदेखि शुरू भएको थियो भने छठ कार्तिक 22 गते सम्पन्न भएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव प्रसाद बुढाथोकीले तुलनात्मक रूपमा अन्य जिल्लामा भन्दा अत्यधिक कम मात्रामा अपराधका घटना रहे पनि जिल्लामा सालाखाला 1 जना मानिसको अकालमा ज्यान जाने गरेको बताउनुभयो। भक्तपुरमा भवितव्य बढ़ी नागरिक दैनिकले नै यो खबर पनि अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। स्थानीय तह निर्वाचन ऐन 2073 दफा 7 बमोजिम 32 जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो। 6 जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृत पदको जिम्मेवारी दिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जनाउनुभयो। मंगिर 16 गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू कार्तिक 26 गते तोकिएको निर्वाचन क्षेत्रमा खटिएका छन्। उपनिर्वाचनका लागि निर्वाचन अधिकृत खटाइए अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले चिकित्सा शिक्षा व्यवस्थापन शीर्षकमा सम्पादकीय बनाएको छ। कुनै पनि मुलुकको भविष्य शिक्षासित प्रत्यक्ष जोड़िएको छ। विश्वका अधिकांश विकसित देश एकाएक सम्पन्न भएका होइनन्, तिनले लामै यात्रा गर्नु परेको देखिन्छ। त्यसक्रममा योजनाबद्ध विकासको खाका कोरेर लक्ष्यमा पुग्ने सपना देख्दै अगाडि बढ़ेका हुन्। देशभित्र भएको स्रोत साधन उपयोग गर्नु सबैभन्दा महत्वपूर्ण हुन आउँछ। स्रोत साधनको प्रभावकारी उपयोगका निम्ति दक्ष जनशक्ति आवश्यक हुन्छ। कुन क्षेत्रमा के कस्तो जनशक्ति आवश्यक हुन्छ, त्यस्ता जनशक्ति देशभित्रै उत्पादन गर्न के कस्तो शिक्षा नीति आवश्यक हुन्छ भन्ने महत्वपूर्ण पक्ष हो। दक्ष जनशक्ति नै देश निर्माणका संवाहक हुन्। चिकित्सा शिक्षा व्यवस्थापन शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले कर्णाली राजमार्गमा बढ़दो दुर्घटना शीर्षकमा सम्पादकीय छापेको छ। जति बढ़ी दुर्गम क्षेत्र सड़क सुरक्षा बारेका कार्यक्रम पनि उति नै कम छन्। ट्राफिक प्रहरीको उपस्थिति पनि हुँदैन। सड़कको अवस्थाको अध्यावधिक मर्मत सम्भार पुननिर्माण जस्ता पक्षमा कमै ध्यान पुग्छ। यी सबै अवस्था कर्णालीका सड़कमा बढ़ी छन्। एकातिर सुरक्षाका मापदण्ड पूरा नगरिएका सड़क र अर्कोतिर अनुगमन गर्ने निकायको लापरवाहीले दुर्घटना बढ़ेका छन्। कर्णाली राजमार्गमा बढ़दो दुर्घटना शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। सम्पादकीयपछि अब केही प्रसंग छोटकरीमा। 10 वर्षपछि अलैचीको मूल्य उच्च बिन्दुमा, प्रतिमन 1,00,000 शीर्षकमा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। खोल्सीको कालो सुनको उपनामले चिनिने अलैचीको मूल्य प्रतिमन 40 केजी करिब 1,00,000 हाराहारीमा पुगेको छ। एक दशकदेखि ओह्रालो लागेको अलैचीको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। झण्डै 10 वर्ष अघि प्रतिमन 1,20,000 कारोबार हुँदै आएको अलैचीको मूल्य घटेर प्रतिमन 20,000 आएको थियो। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो भने नयाँ पत्रिका दैनिकले नै भित्री पृष्ठमा भारत हुँदै श्रम गन्तव्य जाने नेपालीलाई एनओसी नचाहिने शीर्षकमा पनि खबर बनाएको छ। भारतीय विमानस्थल हुँदै श्रम गन्तव्य जाने नेपालीले दिल्ली दूतावासबाट नो अब्जेक्सन लेटर एनओसी लिनुपर्ने भएको छ। त्रिभुवन विमानस्थल मर्मतका लागि 10 घण्टा बन्द हुनासाथ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भाड़ादर महँगो बनाएपछि नेपाली श्रमिकहरू सस्तो भाड़ादरको खोजीमा दिल्ली हुँदै श्रम गन्तव्य मुलुकतर्फ जान थालेका छन्। त्यस्ता श्रमिकलाई सहजीकरण गर्ने गरी एनओसी बिनै श्रम गन्तव्य जाने व्यवस्था मिलाएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। नागरिक दैनिकले भित्री पृष्ठमा अनुत्तीर्ण विद्यार्थीलाई अन्तिम मौका परीक्षा कतिपटक शीर्षकमा खबर बनाएको छ भने छैटौं एसियाली जनसंख्या सम्मेलनको तयारी हुँदै शीर्षकमा पनि खबर बनाएको छ। यता अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा कतार एयरवेज पनि आयो भैरहवा शीर्षकमा खबर बनाएको छ भने कान्तिपुर दैनिकले भैरहवामा अब 7 दिन अन्तर्राष्ट्रिय उडान शीर्षकमा खबर बनाएको छ भने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा त्रिभुवन विमानस्थलबाट 9 महिनामा 68,00,000 गरे यात्रा शीर्षकमा खबर छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।